कुछ कुरान और क्यों हो रहा है? और भी तो किताबें हैं ना दुनिया में। यहां से आपको अंदाजा होगा कि जादू का जो मेन हदफ है वो क्या है, इस्लाम को, अल्लाह को, रसूल को और मुसलमानों को पीछे डालना। और ये सब कुछ शैतानों को खुश किए बगैर हो नहीं सकता, और भी बहुत कुछ है। लेकिन आपको ये तो अंदाजा हो गया कि ये कोई छोटी बात नहीं है। तो इसी बेस पे हम सब अब आगे इंशाल्लाह थोड़ी सी बात करेंगे कि क्या ये हमारे लिए ठीक है कि भाई मुझ पे फलाने जादू कर दिया तो मैं उसका इलाज करवाने जा रही हूँ, और मैं जादू कर तो नहीं रही, मैं तो करवा रही हूँ, या मैंने खुद नहीं कराया, मेरे पे किसी ने किया था तो मैं उसका इलाज करूँ, है ना? ये क्वेश्चंस जब हमें इन चीजों की हलाकत और गंदगी का पता चलता है तो हम फिर उसको समझते हैं। चंद हदीसें सुनिएगा इस बारे में। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो फरमाया, हजरत अबू हुरैरा से रिवायत है कि आपने फरमाया, सात हलाक करने वाले कामों से बचो, यानी सबल मोबिकात। साहबा ने पूछा, अल्लाह के नबी वो कौन से हैं? तो आपने फरमाया कि अल्लाह के साथ शिर्क करना, जादू करना, किसी शख्स को बगैर हक के कत्ल करना, सूद खाना, यतीम का माल खाना, जंग के दिन पीठ फेर लेना, और पाक दामन ईमान वाली और भोली भाली औरतों पर तोहमत लगाना। अगर हम इन सात को गिन के अपने पांचों उंगलियों और दूसरे हाथ की दो उंगलियों पर लिख लें तो एक एक चीज को चेक कर सकते हैं ना कि आज हम मुसलमानों की जिंदगी में क्या है। आज हमने बड़े बड़े गुनाहों को बिल्कुल हल्का समझा हुआ है, फिर कहते हैं बीमारी घर से नहीं जाती, परेशानी नहीं जाती, क्या करें समझ नहीं आती। यानी मुझे ऐसे लग रहा था इस मौजू पे बात करते हुए कि यकीन करें कि आज के दौर में इंसानियत की बहुत बड़ी खिदमत है कि अगर हम इन चीजों को ओपन करके लोगों को ये बता सकें कि जब तक वापस हम अपने दीन की असल पे नहीं आएंगे, ये बीमारियां, ये परेशानियां हमारा हाथ नहीं छोड़ेंगी। हजरत अली से किसी ने पूछा कि कैसे पता चले कि जो तकलीफ आई है वो आजमाइश है या आजाब है? हम भी पूछते हैं अपने आप से, बस मेरे ऊपर तो कोई आजमाइश आई हुई है। हाँ, किसी गैर को देखे तो कहते हैं हाँ पकड़ा हुआ है ना अपने गुनाहों की पादाश में। तो उन्होंने कहा कि तुम देख लो, उस तकलीफ और बीमारी के बाद अगर तुम अल्लाह के करीब हो रहे हो तो ये तुम्हारी आजमाइश थी और अल्हम्दुलिल्लाह तुम उसमें कामयाब हो गए हो, लेकिन अगर उसके बाद तुम अल्लाह से दूर हो जाते हो तो समझ लो कि तुम अल्लाह की तरफ से पकड़ में हो। क्या आज ऐसा नहीं होता? कोई तकलीफ हम पे आती है तो हम अल्लाह से दूर, डॉक्टर्स के करीब और लोगों को दुख सुनाने और ईमान के सौदे करने के करीब हो जाते हैं। और हलाक करने वाले कामों में से अगर दो तीन भी हमारे अंदर हुए, फिर दोबारा शौर से सुन लें, खुद से पूछ लेते हैं क्या मैं अल्लाह के साथ शिर्क करती हूँ? चलिए जाहिरी शिर्क नहीं होगा, अल्लाह ना करे कि हम किसी कब्र पे जाएं या किसी बुत के आगे बैठे, लेकिन हमें शिर्क की उन तमाम बारीकियों को अपनी जिंदगी से निकालना है जो हमें दिखती हैं और नहीं दिखती। और रिवायत में आता है कि जैसे अंधेरी रात में काले पहाड़ पर चींटी चलती भी नहीं दिखती, इस तरह शिर्क भी नहीं दिखता। इतना हिडन शिर्क है, लोगों को खुश करना, अल्लाह को नाराज करना, रियाकारी, दिखावा, पीपल कॉन्शियस होना, ये सब शिर्क के अंदर आ जाती हैं। गो कि इनका दर्जा वो नहीं होगा जो अल्लाह के सब राह रास शिर्क करने का है। फिर दूसरा सवाल करते हैं, क्या मैं जादू में किसी तरह से इन्वॉल्व हूं? करने, कराने, इलाज करने, तोड़ करने, किसी को मशवरा देने? नहीं, इसमें है तो तौबा करने की हमें जरूरत है। तीसरी बात है किसी को नाहक कत्ल करना, अल्हम्दुलिल्लाह ये तो भी हमारे कल्चर में आम नहीं है। चौथी चीज, क्या मेरी जिंदगी में सूद का दखल है, लेना देना और उससे रेलिवेंट थिंग्स? यतीमों का माल तो नहीं खाते? विरासत में माल जब बढ़ते हैं तो उस वक्त हर एक को सोच पड़नी चाहिए कि कहीं हम किसी यतीम का माल तो नहीं खा रहे। और जंग के दिन से पीठ फेर लेना, आज हमारी जंगें कौन सी हैं जब दीन को हमारी जरूरत हो? आज हम खवातीन कोई हाथों में तलवारें पकड़ के तो नहीं निकलती, लेकिन अल्लाह के दीन के तकाजों को पीछे डालकर जाती जिंदगी के कामों को अहम समझना, ये भी मेरे ख्याल में आज के दौर में इसी दर्जे का गुना है। अल्लाह ताला हम सबको इससे महफूज रखे। फिर पाक दामन ईमान वाली औरतों पर तोहमत लगाना, खाम खा किसी के बारे में बात कर देना, किसी के लिए कुछ कह देना, ये रिवायत जो बुखारी की थी। एक और रिवायत है हजरत इब्ने अब्बास से, कहते हैं कि जिसने सितारों का इल्म सीखा, लोग पूछते हैं ना आपके किस्मत का हाल, एस्ट्रोनॉमी, किस हफ्ता कैसा गुजरेगा, जिसने इल्म सीखा गोया इसने जादू का एक हिस्सा सीख लिया, फिर वो सितारों के इल्म में जितना आगे जाएगा इतना इसके जादू के इल्म में इजाफा होगा। और आप देखेंगे जादूगर ये सितारों से किस्मत मालूम करना और ज्योतिषी और जायचे बनाना, ये सब चीजें बहन भाई हैं, ये सब एक ही खानदान का हिस्सा दिखते हैं। तो गोया के मुसलमान अगर सितारों के साथ किस्मतें मालूम करने लग गए तो वो इसी में जाएंगे। फिर इसी तरह आप देखिए कि आपने फरमाया, इस रिवायत का खुलासा भी नोट कर लीजिएगा, अबू दाऊद की रिवायत थी, इब्ने माजा की भी है, और ये सही रिवायत है। सब मोस्टली जितनी रिवायतें आज आपके लिए रखी हैं ये नासिरुद्दीन अल्बानी की रिसर्च से प्रूवन रिवायतें हैं कि ये ठीक है। अगली हदीस भी सुन लीजिए, عمران بن حسین سے روایت ہے، آپ نے فرمایا وہ شخص ہم میں سے نہیں ہے جس نے فال نکالی یا اس کے لیے فال نکالی گئی. کبھی کوئی چیز گمی تو چلے گئے جوتشی کے پاس، رہا بابا جی بتاؤ کس نے چیز چوری کی ہے. اللہ کے نبی کہتے ہیں مسلمان نہیں رہتا وہ شخص اور جس نے غیب کو جاننے کا دعویٰ کیا یا وہ غیب کو جاننے کا دعویٰ کرنے والے کے پاس گیا. لوگ بابا جی کے پاس کیوں جاتے ہیں کہ بتائیں ذرا میری بھینس کدھر ہے؟ یقین ہے نا کہ بابا جی کو غیب کا خالق پتہ ہے. فرمایا اور جس نے جادو کیا یا اس کے لیے جادو کیا گیا، اور جو شخص نجومی کے پاس آیا اور جو کچھ وہ کہتا ہے اس کی تصدیق کر دی، تو اس نے نبی محمد صلی اللہ علیہ وسلم کی شریعت سے کفر کیا. اللہ اکبر. اسی طرح ابو موسیٰ کی ایک روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا شراب پینے والا، جادو پر یقین رکھنے والا اور قطع رحمی کرنے والا جنت میں داخل نہیں ہوگا. چلیے شراب کو ایک سائڈ پہ کر دیں، سے پوچھ لیجئے خود کو کہ کیا مجھے جادو پہ اس طرح کا ہے کوئی یقین کہ میرے پہ ہوا اور دس اینڈ دیٹ. انشاءاللہ ہم نے اپنے جادو خود ٹھیک کرنے ہیں، ہمیں کسی بابا جی کے پاس جانے کی ضرورت نہیں ہے. اور کیا میں قطع رحمی تو نہیں کرتی؟ جادو تو ہم میں سے بہت سارے نہیں کرتے الحمدللہ، لیکن قطع رحمی ہم میں سے بہت سارے کرتے ہیں. چھوٹی چھوٹی باتوں پہ ہم اپنی نیکیوں کو ضائع کر دیتے ہیں. تہجدیں، قربانیاں، ہجرتیں، پیسہ، مال، صدقہ، حج، عمرہ ہاتھ میں رکھا رہ جائے گا اگر قیامت کے دن ہمارا کسی رشتہ دار کے اوپر کوئی حق نظر آ گیا تو. پھر اسی طرح آپ نے فرمایا، ابن مسعود کی روایت ہے، جس شخص نے علم غیب کا دعویٰ کرنے والے کے پاس جا کر یا جادوگر کے پاس یا نجومی کے پاس جا کر اس سے کچھ پوچھا اور جو اس نے کہا اس نے اس کی تصدیق کر دی، تو اس نے نبی صلی اللہ علیہ وسلم پر اتارے ہوئے دین سے کفر کیا. یہ چند حدیثیں تھیں، لیکن ہم یہ دیکھیں اب کہ آخر یہ سب کام کر کے لوگ اسے لینا کیا چاہتے ہیں. کبھی آپ لکھ کے دیکھ لیں، کبھی آپ نے کسی کو اس طرح کا جادو کرتے دیکھا کہ جادو کے ذریعے میرا بچہ نیک بن جائے، جنت مل جائے؟ کیا ہم جادو سے جنت لینا چاہتے ہیں؟ ہر جگہ جہاں جادو ہوگا اس میں دنیا ہوگی، یا دنیا کا نفع لینا یا اس کے کسی نقصان سے بچنا، یہی ہے نا. کسی کا رشتہ، کسی کی جدائی، کسی کا لینا، کسی کا دینا، اور اس طریقے سے ہم یا تو کسی کی دنیا بگاڑ رہے ہوتے ہیں یا اپنی دنیا بناتے ہیں. حالانکہ اس دنیا کی کتنی حیثیت ہے، ہم سوچے کہ ہم سب کتنے دن اس دنیا میں رہیں گے. حسد بہت بڑی وجہ ہوتی ہے جادو کی. جب میرا ادھر رشتہ نہیں ہوا تو میں بھی ادھر کسی کو نہیں ہونے دوں گا، اس کو نہیں بسنے دیں گے، اس کو نہیں کرنے دیں گے، دس اینڈ دیٹ. اور نتیجہ کیا نکلتا ہے کہ لوگ اپنے آپ کو پھر گناہگار کرتے ہیں. اس لیے کوئکلی صرف گوتھرو کراتے ہوئے آپ کو جادو کی 8 اقسام ہیں، تھوڑا سا اس کا تعارف کرا دیتی ہوں. اس سوچ کے ساتھ سنیے گا کہ میں ان میں سے کسی کے بارے میں مس انڈرسٹوڈ تو نہیں ہوں. بہت ساری چیزیں ہیں جس میں سے میں اس وقت بس اب یہ آخری وقت کے حساب سے کنسائز کرتے ہوئے آپ کو لکھاؤں گی. امام رازی ہیں، وہ کہتے ہیں کہ جادو کی 8 قسمیں ہیں. پہلی قسم کیا ہے؟ ان لوگوں کا جادو جو 7 ستاروں کی پوجا کرتے ہیں، یعنی ستاروں کی پوجا کرنے والوں کا ایک جادو کا طریقہ ہوتا ہے. اور وہ کہتے ہیں کہ ستارے قسمت بناتے اور چھوڑتے ہیں، خیر اور شر کے مالک یہ ہیں، اور اللہ کی طرف یعنی نعوذ باللہ. وہ کہتے ہیں کہ صرف حضرت ابراہیم کو مانو، یعنی عقیدے کا حال کیا ہے کہ یہ حضرت ابراہیم کو نبی مانتے ہیں اور دیٹس اٹ. پھر اسی طرح ایک اور لوگ ہیں جو وہمی قسم کے لوگ ہوتے ہیں، ان کو صاحب اوہام کہتے ہیں، یعنی یہ لوگوں کو وہم میں مبتلا کرتے ہیں اور انسان کے اندر وہم کی تاثیر اتنی شدید ہے. کہتے ہیں کہ ایک درخت کا تنا جب زمین پہ پڑا ہو تو انسان اس پر چل سکتا ہے، لیکن اگر اسی تنے کو کسی نہر پر پل بنا کر گاڑ دیا جائے تو اس پر نہیں چل سکتا. تو لہٰذا ڈاکٹرز کا اتفاق ہے کہ جس شخص کی ناک سے خون بہہ رہا ہو وہ سرخ رنگ کی چیزوں کی طرف نہ دیکھے، اور جس شخص کو مرغی کا دورہ پڑ گیا وہ چمکیلی اور گھومنے والی چیزوں کی طرف نہ دیکھے. یعنی لوگوں کو وہمی طور پہ، جس کو آج کے دور میں آپ کہہ سکتے ہیں کہ ہپناٹائز کرنا، اس قسم کا ایک جادو ہوتا ہے کہ دوسرے بندے کو وہم کی بیماری ہو جاتی ہے. پھر اسی طرح ایک اور قسم ہے گھٹیا روحوں یعنی شیطانوں اور جنوں سے مدد حاصل کرنا اور ان کو قابو میں لانا. پھر اسی طرح سے شوبدہ بازی، یہ جو کرتب نہیں دکھاتے ٹرکس کے نام پر، کبھی بھی ایسے نہیں دیکھنے چاہیے ٹی وی پہ یا لائیو یا کچھ، کیونکہ یہ آپ کی حرام کی کمائی چلی جائے گی. آپ دیکھیں نا کہ ایک حرام کام کر رہا ہے. اور اکثر آپ دیکھیے کہ عموماً سکولوں میں یا جہاں بھی کوئی فنکشنز ہو اس طرح کے لوگوں کو بلایا جاتا ہے، انڈے میں سے مرغی نکال لی، مرغی میں سے انڈا نکال دیا. یہ اسلام کا مزاج نہیں ہے، اسلام بندے کو اس طرح کی باتیں نہیں کرتا. یہ کرتے کیسے؟ آنکھوں پہ جادو کر دیتے ہیں. چیز ہوتی کچھ ہے، دکھتی کچھ ہے، جس طرح کے موسیٰ علیہ السلام کے دور میں جادوگروں کا معاملہ تھا. پھر اسی طرح کچھ لوگ ہیں وہ کچھ آلات فٹ کر کے اس طرح کی چیزوں سے کرواتے ہیں. بعض لوگ کچھ دوائیوں کے ذریعے سے بھی جادو کرتے ہیں، خاص طور پر کچھ لوگ جو کسی کا دل کمزور کر دیتے ہیں، یعنی دل ایسے لگتا ہے جیسے میرا دل کمزور ہے، اور کہتے ہیں کہ یہ جادو وہ لوگ کرتے ہیں جن کو اس میں اعظم معلوم ہوتا ہے. اللہ کے ناموں کو اس طرح مس یوز کرتے ہیں کہ پہلے تو وہ اس میں اعظم معلوم کرتے ہیں، پھر جنات کے ذریعے سے انسانوں کے دلوں کو کمزور کرتے ہیں، اور جب انسان اللہ سے نہیں ڈرے گا، جنات سے ڈرے گا، تو وہ خام خواہ ڈرے گا اور خوف میں مبتلا کر دیا جاتا ہے۔ اسی طرح چغل خوری کر کے لوگوں کے درمیان نفرت وغیرہ ڈال دیتے ہیں، اور اسی طرح سے آپ دیکھیے کہ کچھ جادو ایسے ہوتے ہیں کہ جس کو ہم حقیقت میں وہ جادو کہہ سکتے ہیں کہ جو ہمیں عام طور پہ اپنے طور پہ دکھتا ہے۔ اس کی بھی تھوڑی سی میں آپ کو ترتیب بتانا چاہوں گی۔ مثلا آپ دیکھیے کہ ایک جادو جو ہوتا ہے وہ محبت کا جادو ہوتا ہے۔ کسی لڑکی کو کسی لڑکے سے محبت کرا دینا، تو کہتے ہیں کہ نت کو حاضر کرتے ہیں جادوگر۔ جادوگر اور شیطان کے درمیان اب بیشتر ایک معاہدہ طے پا جاتا ہے، جس کے مطابق جادوگر کو کچھ شرکیہ یا کفریہ کام چھپ کر یا علل اعلان کرنے ہوتے ہیں، اس کے بدلے میں شیطان کو جادوگر کی خدمت کرنی ہوتی ہے۔ وہ دکھ کرتے ہیں ان کی خدمت، تبھی تو وہ ان کے ہاتھ میں آئیں گے، یا اس کے لیے خدمتگار مہیا کرنے ہوتے ہیں، کیونکہ جس شیطان کے ساتھ جادوگر معاہدہ کرتا ہے وہ جنوں اور شیطانوں کے کسی ایک قبیلے کا سردار ہوتا ہے۔ چنانچہ وہ اپنے قبیلے کے کسی بے وقوف کو احکامات جاری کرتا ہے کہ وہ اس جادوگر کا ساتھ دے اور اس کی ہر بات تسلیم کرے، چاہے وہ واقعات کی خبر لانے کا کہے، یا دو آدمیوں کے درمیان جدائی ڈالنے، یا ان میں محبت پیدا کرنے کا حکم دے، یا شوہر کو بیوی سے الگ کرنے کا حکم دے۔ اسی طرح جادوگر جن کو اپنی پسند کے برے کاموں کے لیے استعمال کرتا ہے، اگر جن ان کی بات نہ مانے تو جادوگر کے اس قبیلے کے سردار سے رابطہ کرتا ہے اور مختلف تحفے پیش کر کے اس کو خوش کرنے کی کوشش کرتا ہے، اس کی تعظیم کرتا ہے، اس کو مددگار بناتا ہے، اور اس طرح سے جادوگر جو ہے ان لوگوں کے بیچ میں نفرت بھی ڈال دیتے ہیں۔ ہمیشہ جادوگر سر درد اور بے خوابی کا شکار رہتا ہے، اور رات کے وقت اس پر گھبراہٹ طاری رہتی ہے، بلکہ گھٹیا قسم کے جادوگر تو اولاد سے بھی محروم ہو جاتے ہیں، کیونکہ ان کے خدمت گار جن ان کی اولاد کو ماں کے پیٹ ہی میں مار دیتے ہیں، یعنی جادوگروں کی بیویوں کے حمل گر جاتے ہیں اور جنات جو مرضی کر دیں۔ یہ بات خود جادوگر اچھی طرح سمجھتے ہیں، اور کئی جادوگر تو صرف اس لیے جادو کا پیشہ چھوڑ دیتے ہیں تاکہ ان کو اولاد کی نعمت ملتی رہے۔ ایک جادو یہ کہتے ہیں کہ میں نے ایک خاتون کا علاج کیا جس پر جادو تھا، جب میں نے اس پر قرآن پڑھا، یعنی ایک عورت ہے جس کے اوپر یہ علاج کر رہے ہیں، تو جن خاتون کی زبان سے بولا، دیکھنے میں لگتا ہے کہ عورت بول رہی ہے لیکن اندر جن تھا، کہنے لگا میں اس سے نہیں نکل سکتا۔ انہوں نے پوچھا کیوں؟ کیونکہ مجھے ڈر ہے کہ جادوگر مجھے قتل کر دے گا۔ تم کسی ایسی جگہ پر چلے جانا جہاں جادوگر کو تمہارا پتہ نہ چلے، وہ میرے پیچھے دوسرے جنوں کو بھیج کر مجھے پکڑوا لے گا۔ اگر تم اسلام قبول کر لو اور سچے دل سے توبہ کر لو تو میں تمہیں ایسی قرآنی آیات سکھا دوں گا جو تمہیں کافر جنوں کے شر سے بچائیں گی۔ کہا نہیں، میں ہرگز اسلام قبول نہیں کروں گا اور عیسائی ہی رہوں گا۔ یہ بھی یاد رکھیے کہ جنوں میں مسلمان بھی ہوتے ہیں، یہودی بھی ہیں، نصرانی بھی ہیں اور ہندو بھی ہیں، ہر مذہب کے جن ہیں، اور آواز بھی ان کی فرق ہوتی ہے۔ میں یہ سن رہی تھی جن کی بات، تو وہ کہہ رہے تھے کہ میں انگلینڈ میں تھا تو ایک لڑکی میرے پاس ایسی لائی گئی، تو جب میں نے اس کو چیک کیا بولا تو وہ انگلش میں جن باتیں کرنے لگ گیا، یعنی وہ انگلش بولتا ہے۔ تو وہ مطلب یہ کہ جس ملک میں لوگ رہتے ہیں نا، وہاں کے جنوں کی بھی عموماً وہی زبان ہوتی ہے۔ خیر کہتے ہیں میں نے اس کو بہت کہا کہ نکل جاؤ اس عورت سے، اس نے کہا میں نہیں نکلوں گا۔ کہتے ہیں میں نے اسے کہا کہ میں تمہارے اوپر اللہ کا کلام پڑھوں گا، میں نے اس کو مارا اور آخر اسے کہا نکل جاؤ، تو وہ اس عورت سے نکل گیا، اور اس طرح سے یہ ہوا۔ پھر اس طرح کچھ طریقے ہیں کہ کس طرح سے کفر اور شرک کرنے والے جو ہیں وہ جنوں کو بلاتے ہیں، جس کو ہم یہ ساری وہی چیزیں جو آپ نے ابھی ویڈیو میں دیکھی ہیں۔ پہلا طریقہ کیا ہوتا ہے کہ ناپاکی کی حالت میں ایک تاریک کمرے میں جادوگر بیٹھ جاتا ہے، پھر اس میں آگ جلاتا ہے اور اس پر ایک دھونی کو رکھ دیتا ہے۔ اگر اس کا مقصد نفرت پیدا کرنا ہو، میاں بیوی میں جدائی ڈالنا، تو بدبودار دھونی دیتا ہے، یعنی نوٹ کیجئے، شوہر بیوی کو دور کرنا ہے تو ایسی چیز جلاتا ہے جس سے بدبو اٹھے، اور اگر شوہر اور بیوی کے دل میں محبت ڈالنی ہے تو خوشبو والی دھونی دیتا ہے، یعنی ایسی لکڑی جلاتا ہے جس سے خوشبو آ رہی ہوگی۔ پھر شرکیہ تعویذات کو جو جادو کے خاص منتر ہوتے ہیں شروع کر دیتا ہے، اور جنوں کو ان کے سردار کی قسم دے کر اور ان کا واسطہ دے کر مختلف مطالبات کرتا ہے۔ اسی دوران اسے کتے کی شکل میں یا اژدہے یا کسی اور شکل میں خیالی تصویر نظر آتی ہے، جسے وہ اپنا مقصد پورا کرنے کی ایک قسم کی خبر سمجھتا ہے۔ اسی طرح کبھی اسے کوئی آواز سنائی دیتی ہے، کبھی اس کے بال یا اس کے کپڑے منگا کر جس میں پسینے کی خوشبو آ رہی ہو، اس طرح سے وہ جنوں کو حکم دیتا ہے۔ یہ ساری چیزیں عام ہیں۔ آپ دیکھیں کتا ضرور ہوگا، گدا ضرور ہوگا، اندھیرا ہوگا۔ پھر انہوں نے لکھا کہ تین چیزیں عموماً جادوگروں کو بہت پسند ہوتی ہیں، تاریک کمرہ، اندھیرا پسند کرتے ہیں، کیونکہ اندھیرے میں تو ویسے گناہ زیادہ ہوتے ہیں۔ پھر دھونی، آگ جلا کے اور اس سے کوئی ایسی اسمیل کرنی جس پر بسم اللہ نہ پڑی گئی ہو، اس وہ چیز ان کو اچھی لگتی ہے، اور ناپاکی کو پسند کرتے ہیں۔ پھر اسی طرح دوسرا طریقہ کیا ہے کہ جانور یا کوئی پرندہ لے کر اس کو مارتے ہیں، اور اس سیاہ رنگ کا جانور لیتے ہیں، پھر اسے بسم اللہ پڑے بغیر ذبح کرتے ہیں، اس کا خون مریض کے جسم پر ملتے ہیں، پھر اسے کھنڈرات یا کنوؤں یا غیر آباد جگہوں میں پھینک دیتے ہیں جو کہ عموماً جنوں کے گھر ہوتے ہیں، اور اس میں پھینکتے ہوئے بھی بسم اللہ نہیں پڑھتے، پھر اپنے گھر چلے جاتے ہیں، اور شرک یا تعویذات پڑھنے کے بعد جو چاہتے ہیں اس کا حکم جنوں کو دیتے ہیں۔ अल्लाह अकबर। और आप देखिए कि ये सब करके उनको आखिर में मिलेगा क्या, सिर्फ ईमान की तबाही है। तो ये सारी चीजें सुनते वक्त हमें एक तो अल्लाह से शुक्र अदा करना चाहिए कि उसने हमें मुसलमान घरों में पैदा किया। अमूमन तो हमारे घरों में इस तरह के तरीके नहीं दिखते कि हम किसी पे जादू करें कराएं या हम खुद सीखें, लेकिन अगर किसी को दूर से भी इस पे थोड़ी सी कोई बात हो तो उसको इस्तग़फ़ार करनी चाहिए। आज तो आपको पता है मुझे खौफ जिस चीज़ का आ रहा है, दिन ब दिन जो डिफरेंट सब्जेक्ट्स बनते जा रहे हैं ना, जैसे आज से पहले म्यूजिक कोई सब्जेक्ट नहीं था, बन गया ना। आई डोंट नो जो बात मैं कहने लगी हूँ आज हो रही है या आगे 10 साल में हो जाएगी, जादू भी एक ऐसा प्रोफेशन होगा जिसमें लोग PhDs करेंगे। आई डोंट नो भी होती हो, और सिर्फ फन के नाम पे मुजस्मे तक तुम्हारे बच्चे बनाने लग गए आर्ट्स एंड कल्चर के नाम पर। तो आप बताइए कि जिस तेजी से इंसानियत कुरान सुनने से दूर है, कि ऐसा ना कि हमारी नस्लों में हमारे बच्चे सिर्फ जादू के स्पेशलिस्ट हो जाएं। ये जिनका मैंने आपको भी नाम बताया इकबाल सल्फी साहब, वो कहते हैं कि मेरे 80% जो शागिर्द है ना वो इस वक्त पेशावर बन चुके हैं। इतनी तकलीफ की बात है, सीखते मुझसे कुरान सुन्नत के नाम पे, 4 दिन जाते हैं, लोगों को फायदा होता है, नजराने शुरू हो जाते हैं, दुकानें खोलते हैं और वो खुद भटक जाते हैं। यानी जिसको भी कहते हैं मैं सिखाता हूँ, बहुत खुदा खौफी देकर उसको सिखाता हूँ कि देखो इससे तुमने माल नहीं बटोरना, लेकिन लालच ही इसमें इतना आ जाता है और मजबूरियों में तो लोग अपने घर बेच देते हैं। इस सारी चीजों से इंसान को अपने आप को बचाना चाहिए। एक और बहुत ही बुरा तरीका है इन जादूगरों का, और वो कहते हैं कि इसमें शैतानों का एक बहुत जादूगर, इस पर अल्लाह की ढेरों लानत, कुरान मजीद को जूता बनाकर अपने कदमों में पहन लेता है, फिर बैतुल खला में जाकर कुफरिया मंत्रों को पढ़ता है, फिर बाहर आकर अपने कमरे में बैठ जाता है और जिन्नों को अहकाम जारी करता है। चुनाचे जिन बहुत जल्दी इसकी फर्मा बरदारी करते हैं और इसके अहकाम नाफिज करते हैं, क्योंकि इस तरीके पर अमल करके काफिर और शैतान का वो भाई बन चुका होता है। शैतान को तो अच्छा लगेगा ना ऐसा शख्स। और इसी तरह जादूगर बड़े बड़े गुनाहों का भी इर्तकाब करता है, मसलन महरम औरतों से जिना करना यानी माँ बहन बेटी से, लिवातत करना, होमोसेक्सुअलिटी और दीन इस्लाम को गालियां देना। ये सब इसलिए करता है ताकि शैतान उससे राजी हो जाए। चौथा तरीका भी सुन लीजिए, मलून जादूगर कुरान मजीद की कोई सूरत हैज के खून से या किसी और नापाक चीज से लिखता है, फिर शिरकिया मंत्र पढ़ता है, इस तरह जिन्नों को अपनी फरमाबरदारी के लिए हाजिर कर लेता है और जो चाहता है इसका इन्हें हुक्म देता है। कुरान की आयतों का मजाक करना भी इसी में आता है। पांचवा तरीका क्या है कि जादूगर कुरान मजीद की कोई सूरत उल्टे हरूफ में लिखता है, यानी ऐसे ना बिस्मिल्लाहिर्रहमानिर्रहीम तो मीम से पीछे से शुरू करके उल्टा लिखेगा, फिर शिरकिया तावीज पढ़कर जिन्नों को हाजिर कर लेता है, ये भी हराम है। छठा तरीका यह है कि जादूगर एक खास सितारे के थलू होने का इंतजार करता है, और जब थलू हो जाता है तो जादूगर इससे मुखातिब हो जाता है, फिर जादू वाले विर्त पढ़ता है जिनमें कुफर और शिरक जमा होता है, फिर चंद ऐसी हरकतें करता है कि इसके ख्याल के मुताबिक इन हरकतों से इस सितारे की बरकतें नाजिल होती हैं, हालांकि वो इस सितारे की पूजा करता है, और गैर अल्लाह की जब पूजा करता है तो शैतान इसके हुक्मों पे लब्बाई कहते हैं, और जादूगर ये समझता है कि अगर इस सितारे ने इसकी मदद ना की तो मतलब ये तबाह होगा, हालांकि सितारे को कुछ भी नहीं पता होता, उसको और शैतान का ही खेल चल रहा होता है। और इस तरह से जादूगर ये दावा करते हैं कि इस वक्त तक जादू खत्म नहीं हो सकता जब तक ये सितारा दोबारा थलू ना हो, और ऐसे सितारे भी जो साल में सिर्फ एक मरतबा निकलते हैं, यानी फिर पूरा साल उसको जादू के उस तकलीफ में रहना पड़ता है। बहरहाल आप देख सकते हैं कि खराबी कितनी है जहां भी देखें। सातवां तरीका बहुत ही गंभीर है, जादूगर एक नाबालिग यानी मिच्योर बच्चे को जो बेवजू होता है अपने सामने बिठा लेता है, फिर इसकी बाई हथेली पर एक मुरब्बा बनाता है यानी रेक्टेंगुलर चार कोनों वाला, इसके इर्द गिर्द चारों तरफ जादू वाले मंत्र लिखता है, फिर इसके बिल्कुल दरमियान में तेल और नीलगू पत्ते, नीले रंग के पत्ते होंगे, तेल और रोशनाई रख देता है, इंक रख देता है, फिर एक लंबे कागज पर मुफरत हरूफ के साथ जादू का मंत्र लिखता है और इसे बच्चे के चेहरे पर रख के इसके सर पर टोपी पहना देता है ताकि वो बरका गिरने ना पाए, फिर बच्चे को एक भारी चादर के साथ ढांप देता है। इसके बाद अपने कुफरिया विर्त पढ़ना शुरू करता है जबकि बच्चे को अपनी हथेली पर देखना होता है, हालांकि अंधेरे की वजह से कुछ नजर नहीं आता, यदि जितनी देर वो ये करता है तो बच्चा अपनी हथेली को देखता रहता है हालांकि अंधेरा होता है। अचानक बच्चा महसूस करता है कि रोशनी फैल गई और इसकी हथेली में कुछ शक्लें हरकत करती हुई नजर आती हैं, फिर जादूगर बच्चे से पूछता है तुम क्या देख रहे हो, तो बच्चा कहता है कि मैं अपने सामने एक आदमी की शक्ल देख रहा हूँ। जादूगर कहता है जिस आदमी की शक्ल तुम देख रहे हो इसे कहो कि जादूगर तुमसे ये मुतालबा कर रहा है, यानी जो भी उस वक्त उसकी डिमांड होती है, इस तरह वो शक्लें जादूगर के अहकाम के मुताबिक हरकत में आता है। ये तरीका अमूमन गुमशुदा चीजों की तलाश के लिए इस्तेमाल करते हैं, कहाँ गई गुमी हुई चीजें ढूंढते हैं, और इसमें भी कुफर और शिर्क है। खौफ आ रहा है इनको सुन के, कितनी जहालत है, कुरान का इल्म गला फाड़ देते हैं लोग, नहीं सुनते कुरान की अज़ाएं, अज़ानों की अदाएं, हय्या अलस्सलाह हय्या अलल फलाह, कोई नहीं सुनता, और ये देखिए क्या, और ये सीखने ले क्या मेहनत नहीं कर रहे? मेरा तो दिल इतना अल्लाह के आगे झुक रहा है कि अल्लाह तेरा शुक्र है, अगर हम थोड़ी सी मेहनत भी कर रहे हैं तो तेरे कलाम को सीखने में कर रहे हैं, सीख रहे हैं, पढ़ रहे हैं, तर्जमा पढ़ रहे हैं, लफ्जी तर्जमा याद कर रहे हैं, तजवीद की बेहतरी कुछ भी कर रहे हैं, नतीजा निकल रहा है कि नहीं निकल रहा, लेकिन हम तेरे कलाम पे मेहनत कर रहे हैं। लोग कहाँ बैठे हुए हैं? जादू सीखने की कोई चीज़ है? लेकिन माल नजर आता है तो इंसान अपना ईमान जाया करता है। इसी तरह आठवां तरीका देखिएगा, जादूगर मरीज के कपड़ों में से एक कपड़ा, मसलन रुमाल, पगड़ी, कमीज वगैरह, जिससे मरीज के पसीने की बू आ रही हो, वो मंगवा लेता है। फिर इस कपड़े के कोने को घिरा लगाता है, इसके साथ ही चार उंगलियों के बराबर कपड़ा मजबूती से पकड़ लेता है, फिर ऊंची आवाज के साथ सूरह कौसर या कोई और छोटी सूरत पढ़ता है। इसके बाद आहिस्ता आवाज में अपने शिर्क या विर्त पढ़ता है और फिर जिन्नों से मुखातिब होते हुए कहता है, अगर इस मरीज के मरज का सबब जिन है तो कपड़े को छोटा कर दो, और अगर इसे नजर लग गई है तो इसे लंबा कर दो, अगर इसे कोई दूसरी बीमारी है तो इस कपड़े को इतना रहने दो जितना इस वक्त है। फिर वो चार उंगलियों के बराबर कपड़े को दोबारा नापता है, अगर वो चार उंगलियों से बड़ा हो चुका हो तो मरीज से कहता है कि तुम्हें नजर लग गई है, और अगर कपड़ा चार उंगलियों से छोटा हो तो मरीज से कहता है कि तुम आसेब ज़दा हो, और अगर वो कपड़ा चार उंगलियों के बराबर हो तो कहता है कि तुम्हें कोई बीमारी नहीं, बस तुम डॉक्टर के पास जाओ। अल्लाह अकबर। पहली चीज देखिए, इसमें धोखा है, मरीज को धोखा दिया जा रहा है। मरीज क्या सोच रहा है कि मेरा इलाज कुरान से हो रहा है? ये बहुत बड़ा धोखा हमारे यहाँ है कि जी कुरान से वो इलाज करते हैं। आपको क्या पता कि दो तीन आयतें कुरान की पढ़ के उसके बाद वो जंतर मंतर क्या कर रहे हैं? फिर इसी तरह जिन्नों को मदद से पुकारा जाता है, जो कि ये शिर्क है, अल्लाह के सिवा तो हम नहीं पुकारते, या का ना बुद्व या का नस्तें। और तीसरी बात देखिए कि झूठ है, खुद नहीं जादूगर को पता होता कि ये जिन जो बोल रहा है ये सच बोल रहा है कि नहीं, तो ये सिर्फ एक अटकल के तौर पर है। अब इतनी बातें सुन ली, अब अल्लाह ना करे कि मुझे और आपको कभी वास्ता पड़े, तो कैसे पता चले कि जिसके पास इलाज करवाने गए हैं ये कोई आमिल है, कोई आलिम है, कोई जादूगर है? तो चंद चीजें नोट कीजिएगा कि जादूगर को पहचानने की अलामतें क्या हैं। नंबर एक, जादूगर मरीज से इसका और इसकी माँ का नाम पूछता है, ये पहली सिम्टम है। फिर जादूगर मरीज के कपड़ों में से कोई कपड़ा, कमीज, टोपी या रुमाल मंगवाता है। तीसरी अलामत, जादूगर कभी कोई जानवर भी तलब करता है जिसे वो बिस्मिल्लाह पढ़े बगैर ज़िबा करता है। फिर इसका खून मरीज के जिस्म पर मलता है, फिर इसे गैर आबाद जगह में फेंकाता है। और चौथी अलामत, जादू वाले को मंत्र लिखना होता है, ये कोई मंत्र जंतर जो होते हैं ना वो लिखते हैं। फिर इसी तरह जादू वाले मंत्र को पढ़ना, जो कि आम आदमी की समझ बूझ से बालातर होता है। फिर इसी तरह जादूगर की एक और अलामत है कि चकोर डिब्बे डिब्बे बने हुए, जैसे ऐसा हिजाब देना जिसमें मुरब्बात बने हों और इनके अंदर चंद हरूफ या नंबर लिखे हों। कभी आपने देखा कि लोगों ने घरों में भी लटकाए होते हैं हरूफ मुकत्तात की तरह के, जायचे, जायचे कह लें आप इसको, मुरब्बे को जायचे बनवाते हैं। मरीज को ये हुक्म देना कि लोगों से अलग थलग होकर एक खास वक्त तक किसी ऐसे कमरे में चला जाए जहां सूरज की रोशनी ना पहुंचती हो। जादूगर का अंधेरे से बड़ा गहरा तल्लक है, इसीलिए शायद उसको कुरान की रोशनी अच्छी नहीं लगती। फिर इसी तरह मरीज से कभी कभी ये मुतालबा किया जाता है जो अमूमन 40 दिन का होता है, क्या? पानी को हाथ नहीं लगाना, गंदे रहो। अगर कोई ऐसा करे तो मान लें कि ये जादूगर जो है वो जिस जिन से खिदमत ले रहा है वो ईसाई है। आप कहते हैं ईसाई पानी से डरते हैं, खुश्क रहना पसंद करते हैं ना, ड्राई एवरीथिंग, बाथरूमों में भी पानी नहीं होगा, तो ये इस बात की अलामत है। फिर इसी तरह मरीज को कुछ ऐसी चीजें देता है और जाके कहता है जाओ जमीन में दफन कर दो। कभी आपको कोई ऐसा कोई कहे तो कभी ना माने। मरीज को कुछ ऐसे कागज देना जिन्हें जलाकर इनके धुएं से धुनी लेनी, अक्सर तावीज देके कहते हैं जाओ और जलाओ और इनका धुआं जो है वो सूंघ लो। फिर इसी तरह ऐसे कलाम के साथ बुड़बड़ाना जिसे समझा ना जा सके। जादूगर कभी मरीज को इसका नाम, इसके शहर के नाम और जिस वजह से वो इसके पास आता है इसके मुतालिक आते ही बता देता है। अच्छा ये कैसे होता है? लोगों ने सुनी भी ना बातें, हम गए उनको आने से पहले ही पता था। देखिए बहुत आसान है, जो इनके डेरे होते हैं ना जहां ये सब काम करते हैं, इन्होंने बाहर अपने ही लोग बिठाए होते हैं। मसलन जैसे चार छह लोग लाइन में लगे हुए हैं, आपको लग रहा है कि आप ही जैसे लोग हैं जो किसी इलाज की गर्ज से आए हैं, वहां असल में वो इनके अपने लोग होते हैं। एक तरीका इनका ये होता है, और वो जाके वहां दुख सुख, जैसे आप सब बैठे हैं तो इंतजार में, बहन तुम्हें क्या बीमारी है, तुम्हें क्या तकलीफ है, आपने दूसरे को बताई, आप सोच रही हैं कि वो भी कोई इलाज कराने है, वो इन्हीं का बंदा है, वो फौरन इस बात को किसी तरीके से अंदर पहुंचा देते हैं। इसी तरह मैंने एक और, बल्कि एक जगह कहीं पढ़ा था और डॉक्यूमेंट्री थी, क्या थी कि इन्होंने अंदर बिठाने के ना जो लाइने या सात लाइने रखी है ना, तो उनके कारिंदे पहले बाहर पूछ लेते हैं ना किधर है आपका क्या मसला है, तो वो उन्होंने अपने बाबा जी को बताया होता है कि ये लाइन सास से झगड़े वाले की है, ये बे औलाद वाले की है, इनको अपने शौहर की मोहब्बत, उसको बिठाते ही उधर है, तो जब उस लाइन में आएंगे तो खुद ही पता लगेगा। एक दफा दिल को पक्का कर लें कि अल्लाह के सिवा गैब कोई नहीं जानता तो आप महफूज है। मुझे ये लग रहा है कि इसके बाद एक अकीदे का भी सेमिनार करवाना चाहिए, बिलीव मी इतनी जरूरत है अकीदा ए टू जी पढ़ने की। میں کہتی ہوں کل ایسا نہ ہو کہ قیامت کے دن ہم کسی اور ہی لائنوں میں کھڑے ہوں، ساری عمر لا الہ الا اللہ کہنے والے، کلمے کے ورد کرنے والے، سوا سوا لاکھ دفعہ پڑھنے والے، لیکن شاید ہمارے کلمے میں کتنے جھول ہیں ہمیں خود نہیں پتا۔ یہ کیسے ہو سکتا ہے کہ آپ کو اپنے اللہ کی قدرت پتا ہے، اس کی ساری صفات پتا ہے، پھر آپ کسی ایسے گندے جادوگر اور کسی ایسے کام کرنے لے کے ہاتھ میں پھنسے؟ اور عموماً دیکھیں کم پڑھے لکھے لوگ اس میں انوالو ہوتے ہیں، نہ اللہ کا ڈر نہ بندوں کا ڈر۔ پھر اسی طرح جادوگر مریض کو ایک کاغذ میں یا پکی ہوئی مٹی کی پلیٹ میں چند حروف لکھ دیتا ہے اور جنہیں پانی میں ملا کر مریض کو پینا ہوتا ہے، کوئی برتن دیتے ہیں کہتے ہیں اس میں پانی پیا کرو، اس کے اندر کچھ لکھا ہوتا ہے نقش۔ اگر یہ ساری چیزیں یا کوئی ملے تو یقین کر لیجئے کہ یہ جادوگر ہے، اس کے پاس مت جائیے، ورنہ آپ پر اللہ کے نبی کا یہ فرمان آ جائے گا کہ جو کسی نجومی کے پاس آیا، اس کی باتوں کی تصدیق کی، تو اس نے محمد صلی اللہ علیہ وسلم پر نازل کیے گئے دین سے کفر کیا۔ اللہ تعالیٰ سے دعا کرے کہ ہمیں اس سے بچا دے۔ یہ کفر ہے، یہ شرک ہے، یہ ساری وہ چیزیں ہیں کہ جس کو ہم واقعی اگر آج اپنی زندگی سے سمجھ گئے تو باقی بہت ساری ختم ہونے کی امید ہے۔ یہ چند باتیں تھیں، ابھی اس میں اور بہت کچھ ہے، لیکن مجھے ایسے لگتا ہے کہ ہم یہاں رک کے اب سوال جواب لے لیتے ہیں، بلکہ ایک ریپریزنٹیشن دیکھ لیجئے، اس میں بلکہ آپ کو ایک خلاصہ مل جائے گا۔ یہ دیکھیے ذرا، آج ہم نے کیا کور کرنے کی کوشش کی ہے، جو ہمارا گول تھا، اس کو چند سلائڈ کی صورت میں دیکھتے ہیں۔ پہلی بات ہے جادو اور اس کا علاج، میجک کیور اینڈ ریمیڈیز۔ کچھ ملی آپ کو اس میں سے پتا؟ تھوڑا سا ذہن تو اگل ہی گیا نا، اوپر نیچے چیزیں۔ پھر آپ دیکھیں ٹاپکس، جادو کیا ہوتا ہے، تھوڑا اس کو دیکھا، ہسٹری دیکھی کہ اللہ کے نبی پر بھی ہوا، یہ اس کی پوائنٹس ہیں۔ پھر اسلام کیا کہتا ہے جادو پہ، اسلام کے کیا رولنگز ہیں اباؤٹ جادو کے، اور اسی طرح سے جادو کی قسمیں، ایول آئیز، پریونٹیشن، ٹریٹمنٹ۔ قرآن اور سنت سے جو ٹریٹمنٹ ہے یہ ابھی بتاتی ہوں، کیونکہ وہ بہت اہم ہے، ویسے میں نے اپنے طور پہ بتا دی ہے، لیکن کچھ ایسی چیزیں ہیں کہ جو واقعی کرنے سے انشاءاللہ اگر زیادہ سخت قسم کا جادو ہے تو اس کو ہم ٹال سکتے ہیں۔ یہ حدیث شیئر ہو گئی۔ پھر اس کے بعد یہ بھی یہ جادو کی قسمیں ہیں جو میں نے آج نہیں بتائی، اسکپ کرتی ہوں۔ یہ جادو محبت کا، یعنی میجک آف سیپریشن، میجک آف لو، اسی طرح تخیل کا ایک جادو ہے جو بھی آپ کو بتا دی، یعنی اپنے لفظوں میں نے آپ کو سب بتا دیے لیکن ڈیٹیلس پہ نہیں آئے۔ ایول آئیز پہ ہم نے تھوڑی بات کر لی، اور اسی طرح ایول آئی قرآن و سنت کی روشنی میں۔ اب یہ پریونٹیشن کیا ہے، بلکہ بہتر ہے کہ کوشچن لوں۔ یہ کہتی ہے کہ ایک بہت ذہین اور سعید بچی کو ایک دم سے قریب کا نظر آنا بند ہو گیا، آئی ٹیسٹ وغیرہ سے سب کچھ ٹھیک ہے مگر بچی کو قریب کا نظر نہیں آتا، اس کی پڑھائی اور سب کچھ متاثر ہو رہا ہے، اس کی امی بہت ہی پریشان ہے، ان کو کیا کرنا چاہیے؟ کیا نظر لگی ہے کہ جادو ہے؟ اس نے ایک بہت اچھا آرٹیکل لکھا تھا جو کسی شخص نے شاید اس پر نظر لگا دی۔ دیکھیے یہ بہت اہم سوال ہے، اس کی روشنی میں بھی آپ سیکھیں گے انشاءاللہ سوالات جو آپ کے سامنے آ رہے ہیں۔ پہلی بات ہے کہ کوئی بھی معاملہ ہو، ہم سب پہلے دعا کرتے ہیں کہ یہ بچی جن کی بھی ہے اللہ تعالیٰ اس کو صحت اور عافیت دے، آپ کے جاننے والوں میں، آپ کے پیاروں میں، ان کے لیے دعا کریں، ٹھیک ہے؟ دوسری بات ہے کہ اگر اس بچی کی عمر اس قابل ہے کہ اس کا ذہن، مطلب زہرے کے بعد شعور بچی ہے، تو اس کو اللہ اور اس کے نام صفات سے آگاہ کریں۔ سب سے قیمتی گر یہ جادو سے، آسیب سے، ٹونے سے، نظر بد سے بچنے کا کہ اپنا عقیدہ پختہ کر لیں۔ جیسے میں آپ کو سمجھانے کے لیے کہوں، میں اپنے لیے نہیں کہہ رہی لیکن سمجھانے کے لیے کہ لو، میں یقین سے کہہ سکتی ہوں کہ میرے پہ کبھی جادو نہیں ہو سکتا۔ کیا مطلب؟ مجھے یقین ہے کہ میرا اللہ چاہے تو نہیں ہوگا، میرے اللہ کی قدرت ہے۔ شیطان چھوٹا ہے، جن چھوٹے ہیں، جادوگر چھوٹے ہیں، یہ سب چھوٹے ہیں۔ لا الہ الا اللہ، عقیدہ بندے کو دنیا کے سب سے بڑے محاذ پہ کھڑا کر کے بھی ہلنے نہیں دیتا۔ پھر دوسری بات ہے کہ اس بچی کو پانچ وقت کی نماز کا حکم دیں۔ تیسری بات وہی جو ہم نے بات کی کہ صبح و شام کی دعائیں پڑھائیں، ٹھیک ہے؟ اور دوسری بات یہ کہ اس بچی کو اگر نظر نہیں آ رہا، ڈاکٹرز کو دکھا لیں، کوئی حرج کی بات نہیں ہے، لیکن ساتھ ساتھ آپ اس چیز کو کوشش کریں کہ اگر یہ سب جادو سے، تو یہی کام جو آج آپ کو نظر بد کا طریقہ بتایا گیا، یہ کر کے دیکھ لیں، اس میں کوئی حرج نہیں۔ کسی نمازی بندے کا وضو کا اور اس کے غسل کا بچا ہوا پانی، اس بچی کو غسل کروا دیں، اگر یہ نظر بد ہوگی تو اللہ تعالیٰ اسے بچائے گا۔ کسی کو اگر نمبر چاہیے ہو، جن کا میں نے ذکر کیا تھا، تو وہ بھی نمبر ہم آپ کو دے سکتے ہیں۔ ایک دو آتھینٹک لوگ ہیں جو اس قسم کا رقیہ کرتے ہیں، ایک تو ادھر ہی ہے، میرا ہے برمنگھم میں، اور پاکستان کا نمبر بھی ہے اگر آپ چاہیں۔ مجھے پرسنلی کوئی اللہ نہ کرے ایکسپیرینس نہیں، لیکن ظاہر ہے کہ درد ہے تو اس کی دوا بھی ہے، لیکن پلیز ایسے لوگوں کے پاس نہ جائیں جو آپ نے سارے سمپٹمس پڑھے ہیں۔ ایک سوال یہ کہ ہمارے جاننے والوں کا رزق یکدم سے ختم ہو گیا، ان کو شک ہے کہ جادو ہے، وہ پوچھنا چاہتے ہیں کہ جب رزق اللہ کے ہاتھ میں تو کوئی کسی کے رزق؟ بہت کان کھول کے سونے، سوال بہت اہم ہے۔ کبھی بھی آپ کا رزق اچانک کم ہو جائے تو آپ یہ کیوں سوچتے ہیں کہ جادو کی ہے؟ آپ حدیث کیوں نہیں پڑھتے کہ صلہ رحمی کرنے سے رزق بڑھتا ہے؟ اور قطع رحمی کرنے سے مال ختم ہو جاتا ہے. جب ہمارا عقیدہ پختہ ہوگا, قرآن سنت سے ہماری قریب کی دوستی ہوگی, تو ہم جب رزق کا موقع فوراً سوچیں گے. وہ کنجیاں جو ہیں رزق کی, ایک لیکچر اگر آپ وہ سن لیں جن کا بھی یہ مسئلہ ہے, رزق کی کنجیاں, ہمارا رزق کیسے کم ہوتا ہے کیسے بڑھتا ہے, ٹھیک ہے, فوراً نہ سوچیں کہ جادو ہے. دوسری بات, اپنی پالیسیز کو دیکھیں. دیر سے تو دکان نہیں کھولتے تھے, سستی تو نہیں تھی, چیزیں مہنگی تو نہیں بیچتے تھے, ملک کے حالات تو نہیں بدل گئے, کہیں کام میں سود تو نہیں لگ گیا. ہمیشہ پازیٹو سوچیں کہ میں نے کوئی اللہ کی نافرمانی کی ہے جس کی وجہ سے ہوا ہے. یہ جادو ٹونا بالکل آخر میں سوچیں, اس کو پہلے سٹیپ پہ نہ لیں. تو ٹھیک ہے, انشاءاللہ آج اتنا ہی کافی تھا. جزاک اللہ خیر. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین, آمین. اللہ تعالی ہماری اس چھوٹی سی کوشش کو قبول فرما, ہماری غلطیوں کی اصلاح فرما, ہم سے جو کمی بیشی ہوگی اس پہ ہمیں بہتر بات کرنے کی توفیق دے. اور یا اللہ ہمارے جو بھائی بہن ساتھی کسی بھی قسم کے اثر میں, ان کو اس سے نجات دے. اللہ تعالی تیری قدرت, لا حول ولا قوت الا باللہ. یا اللہ ہمارے ساتھی جو بیمار ہیں ان وجہوں سے, جن کے گھر نہیں بس رہے, جن کے رشتے رکے ہوئے ہیں, یا اللہ جن کے رزق میں کمی ہے, اگر ہم میں سے واقعی کوئی کسی سحر میں ہے تو یا اللہ ہمارا ایمان ہے کہ اس کو صرف اور اس کو دور کر دے. اور یا اللہ ہمیں توفیق دے کہ ہم قرآن کو سیکھیں اور سنیں. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.